90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँ सँगै देशभरिका 21 एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी नेपाली गद्य साहित्यका उत्कृष्ट गद्यहरू वाचन गर्दछौ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामीले केही सातादेखि कारागार उपन्यास सुन्दै आएका छौ। नेपाली साहित्यमा पहिलो पीएचडी गर्ने महिला डाक्टर बानिरा गिरीको उपन्यास कारागारको 5 श्रृंखला आज वाचन हुन्छ। उपन्यास कारागारमा लेखकले कुनै पनि पात्रलाई नाम दिनु भएको छैन। आत्मपरक उपन्यास कारागार भित्र पूरै उपन्यासभरि नामविहीन पात्रहरूको क्रियाकलापको चित्रण छ। सर्वनाम र केही उपनाम मात्रैमा यो उपन्यास पूरा हुन्छ। बानिरा गिरीको उपन्यास कारागारको 5 श्रृंखला वाचन अब सुनौ अच्युत घिमिरेको आवाजमा।
बाले मेरा निम्ति कति ठूलो सुख समृद्धिको कामना गरी मेरो अंशमा त्यति सम्पत्ति पारिदिनु भएको थियो थाहा छैन। बरा उहाँलाई के थाहा, ती सारा सम्पत्ति मेरा निम्ति प्राय अनुपयोगी नै हुन गई केवल दाजुहरूको सम्बन्धको जगेर्ना गर्ने खोटो मात्र हुन पुग्यो। त्यसको प्रतिफलमा मैले के पाएँ, मात्र कुरूप चाकरी, घिनलाग्दो चिप्लोपन, बनावटी आत्मीयता। साँच्चै भनौँ भने स्वाभाविक आत्मीयताको छालमा मेरो सम्पत्ति कोड जस्तो भएर फुट्यो। अब आफ्ना दाईहरूको निम्ति म बाल्यकालकी बहिनी प्यारी थिइनँ। प्यारी शब्दले केवल शाब्दिक दोलाई मात्र ओढेको थियो। मलाई जति नै झिँझो लागे पनि मेरो अस्तित्वलाई छोड्न यिनीहरू कदाचित तयार छैनन्। फोस्रो माया ममताको बुटले उनीहरू ममा शेष रहेका मानवीय मूल्यलाई कुल्चेर किचिमिची पार्न उद्यत छन्। कहिलेकाहीँ अन्तरतम भावनाको उद्रेक हुन्छ ममा र लिखितम बयान दिन मन लाग्छ। ए मेरा आमा बाका छोरा बुहारी र नाति हो, मेरो सारा सम्पत्ति तिमीहरू बराबर बाँड र मेरो पिण्ड छोडिदियो। तर यही होला भनेर त उनीहरू त्राहीमाम छन्। दुवै पक्ष आफू मात्र हत्याउने फिराकमा छन्। कहिलेकाहीँ सारा जग्गा, सुनचाँदी, रुपियाँहरू, गरिब गुरुबाहरूलाई, बाढी, सम्राट निरोला जस्तै बाजा बजाइरहँ जस्तो लाग्छ र उनीहरूको अनुहारको बद्दिदो भावनालाई क्यानभासमा उतारौँ। कहिलेकाहीँ म र उनीहरू बसिरहेको बेला दाजुहरू आइहाले पनि सरी भनेर हात मल्दै छड्किन्छन्। योभन्दा बढी अर्को पतन के हुन सक्छ? उनीहरू मेरा दाई होइनन्। यसरी अर्काको लोग्नेसित लसपस गरेको देख्दा मलाई थप्पड लाउन सक्दैनन्। यिनीहरूप्रतिको मेरो घृणाको कुनै पाराभार छैन। भाउजूहरूले पठाएका सेल, अनर्सा र अचारहरू खान खोज्दा त्यसबाट लोभका रालहरू तप्प तप्प चुहन लागेको जस्तो लाग्छ मलाई र नखाई बासी पारी कडा कटङ कटङ हुने भएपछि झ्यालबाट सडकमा भुसिया कुकुरहरूको निम्ति हुर्याइदिन्छु। मानवीय सम्बन्धको बाई प्रडक्ट जस्तो हुन आएको यो अभिशाप कति असह्य हुन्छ। त्यसको पीडा मेरो असह्यताको निमित्त बन्ने अन्धो परिवारलाई, बहिरो परिवारलाई कसरी देखाउँ, कसरी सुनौँ? यिनीहरू मेरा परिवार नभएर मित्रगण भएको भए त्यो फोस्रो मित्रतालाई पहिले नै तोडिसक्थेँ, चुडाइसक्थेँ, चातिसक्थेँ। तर यिनीहरू मेरा आफन्त हुन्, म विवश छु। एउटा कुन पुस्तकमा निम्न हरफहरू पढेकी थिएँ। आज त्यसका एक एक वाक्य, एक एक शब्द, एक एक अक्षरलाई अक्षरशः सत्यको रूपमा स्वीकारेकी छु। वन क्यान चुज हिज फ्रेन्ड बट वन क्यानट चुज हिज रिलेटिभ्स। जसले पनि साथी चुन्न सक्छन् तर नातेदार चुन्न सक्दैनन्। सन्तानहीन ठुल्दाईलाई महँगीको मार पर्यो रे। दुई छोराको बाबु सान्दाईलाई छोराहरू पढाउने पैसा नपुगेर हमी हमी पर्यो रे। म आँखा तल झारेर सब सुनिरहन्छु, केही बोल्दिनँ। साईबाबाका भक्तहरू बाबाका अघिल्तिर भावविवल भएर रुन पुग्दा सौम्य बाबा निश्चल रहेर मुसु मुसु मुस्काउँदै दुई हात उठाएर हल्लाउँछन् रे, अर्थात् सब ठिक हुन्छ, धन्दा नमान भन्ने भावमा। म बाबाले जस्तै नगरे पनि मौनताको भाषामा त्यही भाव दोहोऱ्याइदिन्छु। दाईहरू आशीर्वचन पाएका भक्त जस्ता भएर फर्कन्छन्। वास्तवमा उनीहरूलाई डर छ म हरिसाब मागिहाल्छु कि भन्ने। त्यही डरको छेकबारको रूपमा उनीहरू आफ्ना अभावका कथाहरू रच्छन् र मबाट अवैधानको वरदान लिएर फर्कन्छन्। एक्लै बसे पनि मलाई सुख छैन। कार्टुन झैं बेला बेलामा उनीहरूलाई मनोवैज्ञानिक आश्वासन दिने अभिनय गरिरहनुपर्छ। ठुल दाईको सन्तान छैन, आर्थिक अवस्था राम्रो छ, सानदाईको प्र्याक्टिस राम्ररी चल्छ, बिरामी हेर्न समेत उहाँलाई फुर्सद हुँदैन। क्लिनिकमा यति लामो क्यु हुन्छ कि उहाँबारे एउटा हाँस्य व्यङ्ग्य नै चलेको छ। आजभोलि फलानु डाक्टरको बढी प्र्याक्टिस चलेर बिरामी राम्ररी हेर्ने फुर्सद छैन। बिरामीलाई जिब्रो भन्छन् र जिब्रो निकाल्दा आँखा हेर्न पुग्छन्, पेट भन्छन् देखाउँदा नाडी छाम्न पुग्छन्। उहाँको बारेमा जे जस्तो बदनामी भए पनि अहिले लक्ष्मी उहाँसित खुसी छिन्। प्र्याक्टिसमा 1% पनि कमी आएको छैन। उहाँको बारेमा जे जस्तो बदनामी भए पनि अहिले लक्ष्मी उहाँसित खुसी छन्। डाक्टरहरूको रोजीरोटीको स्रोत पेसेन्टहरू नै हुन्। तर अब पेसेन्टको फोन आउँदा सानी भाउजूको आवाज स्वतः कर्कस हुन पुग्छ र फोनमा र फोन पड्केको पनि यिनै आँखाले देखेकी छु। पेसेन्टहरूको रगत मासुले पुष्टि कि मेरी सानी भाउजू पेसेन्टहरूकै निम्ति भस्मासु भनेकी छिन्। तर सान्दाईको ग्रह कडा भएकोले उकाएर सानी भाउजूको हप्की धप्की सहेर पनि पेसेन्टहरू क्लिनिकमा क्यू लाग्न पुग्छन्। सान्दाईका छोराहरू रोज इन्दिरामा बियर उडाएर आउँछन्। घरमा पसेपछि पनि अङ्ग्रेजी रेकर्डमा ननाति उनीहरूलाई सन्तोक लाग्दैन। यति हुँदाहुँदै पनि सान्दाई मेरो अघि अभावको मुरली बजाउँछन्, ठुल्दाई महँगीको गीत गाउँछन्। मानिसलाई कति सम्पत्ति भए पुग्छ। सम्पत्तिको सीमा रेखा खिच्ने लक्ष्मण आजसम्म संसारमा जन्मेको छैन। लक्ष्मण रेखा सीताको निम्ति खिचिन्छ, लक्ष्मीको निम्ति होइन। फोर्ड, उनासिस, बिडला, टाटा जस्ता धनकुबेरहरूलाई त पुगेको छैन सम्पत्ति भने, मेरा अदन दाईहरूको तिर्खा नमेट्नु स्वाभाविक हो। सम्पत्ति अनन्त समुद्र हो। मानिस यसको किनारामा उभिन्छ र यसको अथाह स्वरूप थाहा पाउन सधैँ लालायित रहन्छ। ममा किन लोभ उब्जेन, यसको लिप्साले किन डसेन, एबनर्माली चिता आउन लागेको होइन ममा, म कहिले काहीँ तर्सिन्छु। ममा निहित सीमित भए पनि सम्पत्तिको छनक पाएर अद्वैंसी अद्वैंसी लोग्ने मानिसहरू मेरा वरिपरि रिङ्गिन खोज्छन्। मैले वरण गर्नुपर्ने वरहरू जम्मै छोराछोरीका बाबु बनिसके। जति रहेका छन् तिनीहरू कि त कमाई धमाई नभएका फटिचर छन्, कि त बिहे भइसकेर पनि लालाबालाले घेरेर जहिले पनि अभावको शिकार भइरहनु पर्दा त्यो अभाव भरणका निम्ति मलाई उपयोग गर्न चाहनेहरू छन्, कि त रक्सीका पुङ्गाहरू छन्, कि त राणा अथवा गाँडा। उमेर रहेर पनि अविवाहित रहने मध्ये त्यस्ता दरिद्र छन् जो आर्थिक विपन्नता ममाथि बिसाएर जीवनको गाडी पार लाउन चाहन्छन्। यिनीहरू मध्येबाट मैले नै छान्नुपर्ने, मलाई दिग्मिक लागेर आउँछ र यिनीहरूको जमातबाट जहिले पनि टाढा भाग्ने प्रयत्न गर्छु। यी मबाट अस्वीकृत भएका समूह मेरा बारेमा विविध घिनलाग्दा भ्रामक अफवाहहरू फैलाउन समेत हिर्सिस आउँदैनन्। स्वास्नी मानिस कसैबाट अस्वीकृत भए बोल्दैनन्, चुपचाप बस्छन्, गम्छन्, कल्पन्छन् र जति कल्पिँदै जान्छन् उति थोपा थोपा गरेर बीज सञ्चय गर्दै जान्छन् र कसैलाई थाहै नदिए मौका परे एकैचोटि ठुङ्गिहाल्छन्। नभए बरु सोसञ्चित विषमा आफै विषाक्त भई छटपटाउँछन्। तर लोग्ने मानिसहरू विष नभएका सर्प जस्तै जताततै फण्ड मात्र फैलाउँछन् र नठुङ्गी टाउकोलाई भुइँमा बजार्दै तमासा लगाउँछन्। यही तमासा गरेर दुनियाँको ध्यानाकर्षण गर्न पाए मख पर्छन् यी जमात। घरका कोठाहरू, कफी हाउस, पिपलको रूपमन्थी र भट्टी पसल हुँदो भुनभुनाएको खबर कुनै न कुनै सूत्रबाट मका आइपुगिहाल्छ। के फुर्ती देखाउँछे बुढी कन्ने, जोईको कमारो पक्रेर बसेकी छ, थाहा नभएको र धाक लाउँछे। पाएसम्म छोड्दिन, अफिसियल टुरमा जाँदा अफिसको ड्राइभरसम्म नछोड्ने, त्यस्ती पातर्नीको के कुरा गर्नु। हप्तै पछि नयाँ नयाँ शिकार लिएर गोकर्ण जान्छे। मसँगै कति लसपस गर्न खोजेकी थिए, फसाउँछे भनेर टाप कसे। त्यस्ताको सम्पत्तिको लोभमा को फस्ने, थोत्रो माल भनेर थाहा छैन र। यस्तै विभिन्न अश्लील र घिनलाग्दा वाक्यांशका टाउकोलाई भुइँमा बजार्छन् तिनीहरू र महँगो सस्तो रक्सीको रन्कामा हलल्ल हाँस्छन्। जोईको कमारो पक्रेर बसेकी छ, यो वाक्यमा पनि कमारो जस्ता अवहेलित शब्द कटाएर बाध्यता बस भन्ने शब्द थपेपछि मात्र वाक्य मात्र सत्य, त्यसपछि जम्मै मिथ्या, जम्मै असत्य, जम्मै व्यक्तिगत आक्रोशका निज आत्माभिव्यक्ति। तर मैले भनिहालेँ, चोटका असंख्य असंख्य परशु प्रहारहरूले मेरो शरीरलाई कछुवाको शरीर बन्न मद्दत पुर्याएको छ। कुनै पनि कस्तै पनि प्रहार ठङरङ्ग माथि माथि मात्र भज्रन्छन्, मर्मस्थलमा रोपिन पुग्दैन। मर्मस्थल नभएको त कहाँ हो र, जाब गोही जस्तो कठोर सुक्खा र कडा बल प्राणीको त मर्मस्थल हुन्छ भने म त शिक्षित राम्री नै कहलाएकी, आर्थिक सामाजिक पृष्ठभूमिले सम्पन्न भएकी स्वास्नी मानिस हुँ। मेरो जीवन पुष्पलाई कोपिला छँदा मेरो आमाबाले सम्पूर्ण माया ममता स्याहार सुसारका साथ मलजल गरेका हुन्। अहिले जति नै शुष्क देखिए पनि ती स्नेहामृतहरू कुनै कुनै नशामा सिंचित भइरहेकै हुनुपर्छ। त्यही शेष रहेका स्नेहामृतहरूले नै बदनामी र अपमानका मन्थनबाट उब्जेका सारा विषलाई अमृतमय तुल्याएको छ, मेरो अस्मितालाई बचाएको छ। यस्ता निजताको अघि मैले कहिले पनि रुन्ची अनुहार पारेकी छैन। मलाई थाहा छ मैले कुनै सत्कर्म गरेकी छैन, तर कुकर्म जसलाई भनिन्छ त्यो पनि मबाट भएको छैन। अङ्कालोभरिको लोग्ने र काकभरिको बच्चालाई पन्छाएर मैले परपुरुष गमन गरेकी छैन, अथवा अर्को सुखी दाम्पत्य जीवनमा घुन लगाउने काम पनि गरेकी छैन। कुनै दिन तिनले आफ्ना सारा कर्तुतहरूको विश्लेषण गरेर बाइबलमा वर्णित प्रोटिगल सन जस्तै उसको अङ्गालोमा कन्फेसन गर्न आइन् भने मलाई थाहा छ उनले तिनलाई अवश्य क्षमा दिन्छन् र माया गर्छन्। त्यो दिन म कुनै रडाको मचाउने छैन, पर उनीहरूका जीवन आकाशबाट कालो बादल च्यातिएर फाटिएर जुत्रो जुत्रो भएर बर्से जस्तै म आफैलाई च्यातिदिन्छु, फाटिदिन्छु, जुत्रो जुत्रो भइदिन्छु र अजस्र अजस्र हर्शास्त्रमा बर्सिदिन्छु, सरक्क सरिदिन्छु। यति गठसम्ममा यति हिम्मत छ, यही हिम्मतले गर्दा मेरो शिर कसैको अघि नुहन सक्दैन, कसैको अघि झुकेको पनि छैन। घरकी दुलैलाई चिप्ला कुराहरूले ठगी, बाहिरका स्वास्नी मानिसहरूसित मनमानी गरी हिँडेर पछिबाट दुलैको गनाउने पेटीकोटमा लुत्रुकपछि छुलुक्क हुने लोग्ने मानिसहरूभन्दा धेरै माथि छु म। मेरो घरपट्टिको विवाहित छोरो छ एउटा, सधैँ राति मातेर टन्न भई भट्टी पसनीलाई समात्न जाँदा गोदाई खान्छ, कहिले अर्काकी स्वास्नी प्रेमिकाहरूलाई पक्रन जाँदा लात खान्छ। मानव रातहरू लात र गोदाई लिएर उसको अघि पसारिन्छन्। दिउँसो यो मानिस कति बलादमी छ, कुनै स्वास्नी मानिसको अनुहारमा आँखा उठाएरसम्म हेर्दैन, राति पशु भन्छ त्यो व्यक्ति। ऊ डाक्टर ज्याकल र मिस्टर हायडको दोहोरो व्यक्तित्व लिएर बाँचेको छ, म जे छु त्यही हुँ। दोहोरो व्यक्तित्वलाई मैले पालेकी छैन, कुनै नीतिगत व्यविचार गरेकी छैन, भलै शब्दकोशको शाब्दिक अर्थमा यसलाई व्यविचार मानियोस्। एउटासित जे जस्तो सम्बन्ध राखे पनि अविवाहित मैले अरूसित विफाकमा दारा घिचा हिँडेकी छैन, एउटासित प्रेम गरी टोपलेर अरूहरूसित मनपरी गरी हिँड्नेहरूको पनि त कमी छैन। मेरै उमेरकी मैले चिनेकी स्वास्नी मानिस छ एउटी शिक्षिका, उसको चालचलन बडो चाखलाग्दो लाग्छ मलाई। आफू सरह र आफूभन्दा कम उमेरका स्वास्नी मानिसलाई ऊ जहिले पनि दिज्यू भन्छे, मानव यो सम्बोधनको फ्रक लगाएपछि ऊ किशोरी भन्छे। तर लोग्ने मानिससित ठिक उल्टो नीति छ उसको, तन्नेरी अद्वैंसी र आफूभन्दा सानाहरूलाई पनि ऊ नाम काटेर नामको पछाडि जी लगाउँछे, अर्थात् फलानुजी तिलानुजी, लुत्ती बिरालीले जस्तै म्याउ म्याउ गर्छे ऊ र नङ्ग्रा अघिबाटै गाडिसकेकी हुन्छे। उसलाई देखेर कसैले भन्न सक्दैन कति रासलीला रचाइसकेकी छ उसले। यो हिपोक्रिट समाजमा यस्तैहरू रजगज गरी बाँच्छन्, बदनामीको बतासलेसम्म छुँदैन यिनीहरूलाई। यस्ता म्याउ म्याउहरू मुसा पक्रन सिपालु हुन्छन्, दुध चोर्न पोख्त हुन्छन्, म्याउ म्याउको निरीह छद्मवेशभित्रका बोक्सी बिराली हुन् यिनीहरू। कसैले सुइँकै नपाई यत्रतत्र जुठो हालिसक्छन् यस्ता यी बिराली देवीहरूले। समाजले जे जस्तो आँखाले हेरे पनि, जे जस्तो शब्द बौछारले हाम्रो सम्बन्ध पुष्पलाई छतपिछत पारे पनि, म यो सम्बन्धलाई मौलिक सम्बन्धको संज्ञा दिन्छु। उनीबाट माल सामान रुपियाँ पैसा दुहेर मैले यो सम्बन्धलाई बेस्याउन दिएकी छैन, अति वासनात्मक रङ चढाएर यसलाई गनाउन दिएकी छैन। जता पायो उतै छुलछुलाएकी छैन म, जुन हाँगा पायो त्यहीँ बास बसी पतासिएकी छैन म। अनुशासन तोडेर पनि अनुशासनबद्ध छु, जति नै अश्लीलताको दाग लगाउन खोजे पनि म वेदागी छु। रामभित्र मात्र मन प्राण वचनले सम्बन्धित चितालाई अग्नि परीक्षा गर्दा उत्तीर्ण भए चाहिँ उनीसित शारीरिक र मानसिक रूपले बाँधिएकी म हरेक परीक्षा उत्तीर्ण हुन सक्छु। विरही सुगिनीबाट श्रापित सीताको उच्च भाग्य ललाटमा आदिबेरी ल्याउने केवल एउटा मात्र धोबी पहिलेको जन्मको सुगा थियो, तर आजको मानवीय सम्बन्ध मूल्य र नीतिबाट श्रापित मलाई कलङ्कको एउटा मात्र कालो टीका होइन, अपितु कालो अलकत्रा पोतिदिन ड्रमका ड्रम अलकत्रा तताउने धोबीहरूका फौज छन् मेरो अघि पछि। कसकसको निम्ति म अग्निपरीक्षाको बलिवेदीमा पलटिएको छु, कसकसको निम्ति म निर्वासित हुँ, कसकसको निम्ति म धराको छाती चिरी त्यसभित्र प्रवेश गरौं। यी आधुनिक धोबीहरूलाई सन्तुष्ट तुल्याउनु हो भने मैले बारम्बार निर्वासित हुनुपर्छ, बारम्बार भूमिस्थ हुनुपर्छ, बारम्बार चितामा जल्नुपर्छ। एकपल्ट निश्चय गरेर कुनै काम गर्नु कर्म हुन्छ, तर बारम्बार सोही काम दोहोरिन गए प्रक्रिया हुन्छ। मैले सग्लो जिन्दगीलाई प्रक्रियाको रूपमा झेलेकी छु। सीतालाई माया गरे राम थिए, मेरो को छ र? सीताको आज्ञापालन गर्ने लक्ष्मण थिए, मेरो को छ र? तिनको निम्ति स्वर्णलङ्का जलाउने हनुमान थिए, मेरो को छ र? सीतालाई लवकुश प्राप्त थियो, मलाई के प्राप्त छ? मसँग फगत फगत मेरो आस्थाको सिंहासन छ, जसमा मैले उनलाई राम भनेर प्रतिष्ठापित गरेकी छु। कुनै दिन त्यो आस्थाको सिंहासन रित्तो पारी मैले मन वचन कर्मद्वारा स्थापित गरेको मेरो राम हिँड्न पनि सक्छन्, अथवा आस्थाको कुँजोपनमा कुनै दिन मैले नै पनि त्यो सिंहासनलाई घोप्टाइदिन सक्छु। अनिश्चितताको दयनीय स्थिति अर्को के हुन सक्छ?
अहिले उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगमा हामी डाक्टर बानिरा गिरीको उपन्यास कारागार सुनिरहेका छौं। केही बेरपछि यसै उपन्यासको बाँकी अंश वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, झापाको एफएम मिचिट्युन्स र बिर्ता एफएम, बर्दिवासको रेडियो दर्पण, दोलखाको कालिन्चोक एफएम, रामेछापको रेडियो तीनलाल, नुवाकोट एफएम, वीरगंजको नारायणी एफएम, हेटौडा एफएम, चितवनको रेडियो त्रिवेणीमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, गुल्मीको रेडियो रेसुङ्गा, पोखराको रेडियो तरंगमा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, कपिलवस्तुको रेडियो बुद्ध आवाज, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी र जुम्लाको रेडियो कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकको आजको कार्यक्रममा हामी डाक्टर बानिरा गिरीको उपन्यास कारागार सुनिरहेका छौं। अब यसै उपन्यासको बाँकी अंश सुनौ।
यस्तै दयनीय स्थितिहरूको नागवेलीबाट गुज्रदै म 40 को सङ्घारमा पुगेछु। त्यो सङ्घारबाट मैले मेरो दरिद्रताको वासनालाई चियाउनु छ, अहिलेसम्मको जीवनको हिसाब किताब गर्नु छ, लेखाजोखा गर्नु छ। तर एउटा कटु सत्यबाट पहिले नै अवगत पनि छु, जति नै हिसाब किताब उल्टाई पल्टाई, जति नै जोड घटाऊ, गुणा भाग गरौं, मेरो हिसाबको उत्तर शून्य हुन्छ। जिरो, शून्यको आदि र अन्त्य छैन। शून्य एउटा सुदर्शन चक्र जस्तो छ मेरो निम्ति। सुदर्शन चक्र जस्तो शून्यलाई लिएर सन्तुष्ट हुनु छ मलाई। यसर्थ अघिबाटै भनेकी छु, अनन्त प्रक्रिया झेल्न समर्थ छु म। मलाई शून्यको घेराभित्रको एकान्त कारागार प्राप्त छ। शराप नै शराबको यो आजको बदलिँदो सामाजिक अवस्थामा अर्को पनि एउटा अमोघ वरदान प्राप्त छ मलाई। विषलाई पनि म अमृतमय तुल्याउन सक्छु। कस्तो पार समभित्र भने, हरेक कठोरतालाई छुँदै स्वर्ण तुल्याउँदै जान्छु, हरेक अभिशापलाई निल्दै जान्छु, हरेक लाञ्छनालाई चपाउँदै जान्छु। सधैँ खुसी पार्ने ताकमा बसेका, स्वार्थसित आफ्नो स्वरूपलाई बेचिसकेका मेरा आफन्तहरू आज दिनभरि नै आउँछन्। यसर्थ उनलाई बेलुकी 7 बजी मात्र डाकेर म एक दिनको क्याबी लिएर बसेकी छु। आजको मेरो जन्मदिनलाई ग्रिट गर्न ठुल्दाई भाउजूलाई सान्दाईको डफाले जित्यो। मनमनमा मलाई हाँसो उठिरहेछ। सानी भाउजू आज विशेष रूपले सजिएकी छिन्। अब हिराभन्दा तलको गहना लाउँदिनन् तिनी। जति नै पुलपुलाएर राखे पनि, कन्भेन्टी शिक्षा प्राप्त गरे पनि, सान्दाईका छोराहरू बडो कटसियस छन्। आउने बित्तिकै ह्याप्पी बर्थडे भन्दै गोडामा ढोग्न पुग्छन्। गाडीबाट ड्राइभर एक एक गरी सामान ओसारिरहेको छ। सान्दाईलाई अस्पतालबाट आउन कुर्न परेकाले आउन केही अबेर भएको रे, अन्यथा यो डफाले बिहान 9 बजी नै धावा बोल्थ्यो रे। म सोध्छु ठुल्दाई भाउजू नि, सानी भाउजू नाक चेप्र्याएर जवाफ दिन्छन्। 8 बजेतिर सूर्यविनायक गई बक्स्या, दिजुदाई फर्की बक्स्या थिएन र हामी चाहिँ अबेर होला हजुरलाई भनी यता लागिहाल्यौँ। सान्दाले आफ्ना सारा बोल्ने अधिकारलाई दुलैसित धितो राखेका छन्। यसर्थ सानी भाउजू बोलेको बखत ठुलो ठुलो हेरी मात्र रहन्छन्। बिचरी ठुली भाउजू सन्तैनाच्याको तिर्खाले घरि सूर्यविनायक पुग्छिन्, घरि दक्षिणकाली, घरि पशुपतिनाथ, घरि चावेर गणेश। यस क्रममा हिन्दुस्तानको बाबा विश्वनाथ, अमरनाथ र तिरुपति मन्दिरसम्म छुटेको छैन। बरातिनी किन बुझ्दिनन्, सबलाई सपथोक प्राप्त हुँदैन। कुनै कुनै अप्राप्तिलाई, क्षतिलाई नियतिको अंश बन्न ठानेर जीवनसित सम्झौता गरिरहनुपर्छ। ए, कता पुगेछु म, अब सानी भाउजूद्वारा कोसेली प्रदर्शन सुरु हुन्छ। प्रथमत ह्याप्पी बर्थडे लेखेको 4 पाउन्डको ठूलो केक, लेखाइको वरिपरि गुलाफी क्रिमले सुन्दर गुलाफका फूलहरू काडिएका छन्, हरिया डन्ठा र पातहरू। सानी भाउजू बडो डिप्लोम्याट छिन्। म यहाँ हजुरलाई गुलाफी मनपर्छ भनेर गुलाफी रङको फूल गुलाफ काट्न लगाएकी। म मिठो बाँड आन्छु सानी भाउजू, गुलाफी गुलाफ, हरियो पात र डन्ठा त ठिक छन्, तर काँडा छैन नि, त्यो चाहिँ काँडै नलगाउनु भयो कि कसो? काँडा बिनाको पनि गुलाफ हुन्छ र? सानी भाउजूको कान रनक्क रन्किन्छन्। रिस उठेको म थाहा पाउँछु, तर कच्चा गोली लागेकी छैनन् तिनले, हाँसेर टारिदिन्छन्। मैले घोक्राएँ भने पनि यिनीहरू हाँस्छन्। मलाई थाहा छ, मेरो ब्याङ्कको ब्याज पकाइरहेको रुपियाँ, सुनहरू र बरोबर आयस्ता दिइरहने जग्गा जमिनले यिनीहरूलाई रिसाउन दिँदैन। रिसाइहाले पनि जबरजस्ती कुतकुती लगाएर हँसाउँछ। हुन त प्रशस्त आर्थिक उपलब्धि प्राप्त गरिसकेका यिनीहरूले मेरो अघि यस्तरी घुँडा टेक्ने कुनै जरुरत थिएन मेरो सोचाइमा। तर लोभ नाम गरेको राक्षसले सुनको छडीले छोई यिनीहरूलाई आत्मसम्मानलाई सुताइदिएको छ। जबसम्म त्यो राक्षस मर्दैन त्यसले यिनीहरूको आत्मसम्मानलाई यसरी नै सुताइदिइराख्छ, र जबसम्म यिनीहरू जस्ता मानिस नाम गरेका मरणशील प्राणी यो संसारमा हुन्छन् त्यो राक्षस पनि अजर अमर भएर यही संसारमा विचरण गरिरहन्छ। यो राक्षसको अघि आत्मसमर्पण गरिसकेको मानिस कहिले पनि आत्मसम्मान हुन सक्दैन। आत्मसम्मानलाई बचाउने हो भने त्यो राक्षसलाई भाला रोप्न सक्नुपर्छ, आफूभित्रको कंशको वध गर्न सक्नुपर्छ, जो एकदम असम्भव छ। राम भण्डारको उत्कृष्ट मिठाई, सुन्दर फूलको गुच्छा, लेटेस्ट जापानिज साडी, मलाई मनपर्ने कलिलो कुखुराको सेकुवा, आलुको अचार, सेल तथा अन्यान्य परिकारले कोठाको वातावरण गम्किएको छ। पशुपतिनाथको टीका र मालासम्म बिर्सेकी छैनन् सानी बाउजूले। एकछिन त उनीहरूको सब स्वार्थबाट आँखा चिम्लिदिएर फुरुक्क हुन मन लाग्छ मलाई। बरु यही फुर्काईमा आनन्द छ कि क्षणिक आनन्द भए पनि फेरि कर गर्न थाल्छन् उनीहरू। उनीहरूकै आँखा अघि मैले केही न केही खाइदिनै पर्छ रे। ठूलो भदा छुरी हातमा थमाएर केक काट्न लाउँछ। केक काट्न मात्र के लागेको हुन्छु, भदाहरू बडो उत्साहसाथ सुरमा सुर मिलाएर गाउँछन्, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु। नाटकीय यो दृश्य एक प्रकार रमाइलो नै छ। कति गनाउने अनुहार लगाइरहनु सधैँ, कति वैचारिक गुफाभित्र ठुमलिरहनु आफै, एकाएक तलबाट आएको ठुल्दाईको होन्डाको आवाजले यो दृश्यमा पटाक्षेप गर्छ। म बाहेक सबै पात्रहरूको अनुहारको भाव परिवर्तन हुन थाल्छ। जबरजस्ती आफ्ना अनुहारको अँध्यारोपनलाई लुकाउँदै हाँस्ने प्रयत्न गर्छन् सबै। यो नाटकको निर्देशन ब्याङ्कको रुपियाँ, सुनचाँदी र प्रशस्त आयस्ता आउने जमिनले गरिरहेको छ। म निमित्त भएर पनि अहिले दर्शक र नायिका दुवैको अभिनय गरिरहेको छु। ठुली भाउजू झन् बुद्धिमा के कम, यही बुद्धिका प्रखरताद्वारा पहिले आश्रिता बन्न आएकी तिनी अहिले त्यही घरकी मालिकनी बनेकी छन्। आज त्यही ठुली भाउजूले आफ्नी प्यारी नन्दकै निमित्त ग्रह शान्ति तथा रुद्री गर्न लगाएको पुरा सरसामान नै उठाएर ल्याएकी छन्, साथै सिद्धि गणेशको प्रसाद पनि। म मनमनमा गम्छु, मलाई कुनै सिद्धि चाहिएको छैन, सारा सिद्धि तिमीहरूलाई। ग्रह शान्ति भन्दा कितका छोडेर हाँसिदिन मन लाग्छ र मुखभरि भनिदिन मन लाग्छ। के को ग्रह शान्ति मलाई, के ग्रह बिग्रेको छ र मेरो? तिमीहरू नै आफ्ना लोभ शान्ति गर, स्वार्थ शान्ति गर, लालच शान्ति गर, लाज शान्ति गर, तर म मुखले केही भन्न सक्दिनँ। चुप्पो लागेर तमासा हेर्छु मात्र, टलरेट गरिदिन्छु तिनीहरूलाई, अर्थात् सही दिन्छु। सही दिनु ज्यादै ठुलो कुरो हो। एकअर्कालाई सही नदिँदा नै विश्वमा सेतो र कालो बीच झगडा भएको छ। देशहरू विभाजित भएका छन्, मन्दिर र मस्जिद तोडिएका छन्, विभिन्न बादलहरूका भङ्गाला छुटिएका छन्। युद्धले हर्क्युलस भएर पृथ्वीको छातीमा लात जमाएको जमाएकै छ। खालि एउटै चिजको अभावमा टलरेसन। टलरेट शब्दले द एडभान्स लर्नर्स डिक्सनरी अनुसार यस्तो अर्थ लाग्छ, एलाउ अर इन्ड्योर विदाउट प्रोटेस्ट। आज 40 वर्षको चौतारीमा थकाइ मारेर शून्य उत्तर लेखिएको आफ्नो हिसाब किताबको कपीको तल्तिर भरि सुत्नको अघि नबिर्सी एउटा सानो नोट लेख्नु पर्दा, मेरा प्यारा दुई दाजु भाउजू र भदाहरू, म तिमीहरूलाई टलरेट गरिदिन्छु, सही दिन्छु। ठुली भाउजूको उपहारका सबै पात्रहरूमा आँखा एकैचोटि केन्द्रित भए। नेशनल प्यानासोनिकको क्यासेट कम रेडियो सेट, नाटकको दृश्य चरम सीमामा पुग्यो। अब पर्दा खस्नै पर्छ। विभिन्न मुख मुद्रा तथा चाप्लो सम्वाद परिसंवादको समाप्तिपछि त्यो जत्था मञ्चबाट अदृश्य हुन्छ। बाजाको झर्कोलाग्दो चर्को आवाजभन्दा मलाई भायोलिनको मर्मभेदी रुवाई धेरै मनपर्छ। स्वीकृत एकान्तिकता मेरा निम्ति अस्वीकृत उपस्थितिहरूभन्दा धेरै प्रिय छ। जन्मदिनका वास्तविक ममता रहित कोसेलीले मलाई लुत्तोले जस्तै चिलाउँछ। सबै करकोसेली पलङमुनि थन्काई पलङको सेतो तन्ना लामो पारेर झुन्डाई छोपिदिन्छु। ग्रह शान्तिको रातो टिकालाई ऐनामा हेरेर पुसिदिन्छु। ढोङ एकाएक शब्द ओठबाट फुस्किन्छ। ऐना मानिसको सबभन्दा इमान्दार साथी हो। अनुहारको रेखा रेखालाई केलाएर यसले मानिसको अघि राखिदिन्छ। चाप्लुस मानिसभन्दा सैकडौं गुणा इमान्दार छ यो। दुनियाँभरिका फोस्रा प्रशंसाहरूलाई सिस्नोको झाम्टाले पोल्दै लखेट्छ र वास्तविकताको उद्घाटन गरिदिन्छ। मैले यसमा प्रतिबिम्बित आफ्नो अनुहारलाई हेरेँ। नियालेर आँखाका मुन्तिर हल्का रेखाहरू, घाँटीमा प्रष्ट दुई तीन रेखा, हाँस्दा ओठका दुई कुनामा कोरिने रेखाको स्थायी अस्तित्व, छालामा कहीँ खस्रोपन र फुस्रोपन। ऐनाको अलिक टाढा बसेर फेरि आफूलाई नियालेँ। केही छैन, सफा, पहिलेकै जस्तो कमनीयता। फेरि नगिचबाट हेरेँ उही रेखाङ्कनहरू। अब नगिचबाट धेरै आफ्नो प्रतिबिम्बलाई हेरिरहने आँट आएन। आफूबाट आफै भाग्न चाहे, आफूबाट आफै लखेटिन चाहे, दत जीवनको हिसाब किताबको उत्तरमा शून्य पाएको मानिसले पनि जीवनसित कहीँ भाग्नपर्ने आवश्यकता छ र? आफ्नो प्रश्नले आफै आश्वस्त भए। पट्टार लाग्दो दिन सकिन लाग्यो। बिस्तारै वातावरण अध्यारो हुन लाग्यो। आजको दिन पनि बित्यो, यसरी नै वर्षहरू पनि बितिरहन्छन्। अझै केही छ भने त्यो समय हो, अनन्त केही छ भने त्यो फगत समय नै हो। अन्यथा सब नश्वर छ, सीमित छ। अध्यारो कोठाको पलङमा पल्टेर बिथोबिनको सिम्फोनी सुनिरहेको बेला सहसा उनको तातो अँगालोको बोध भयो। कस्तो सुस्तरी आउन सकेका। जुरुक्क उठी बेड स्विच किटिक पारी घडी हेरे, ठ्याक्क 7 बजे छ। मानौ उनी नै अझै समय हुन्, कमसेकम अहिलेको क्षणमा मेरो निम्ति। साँच्चै उनले प्रेम गर्न जानेका छन्। उनको प्रेम गर्ने तरिकामा कुनै आडम्बर छैन, कुनै विलासिता छैन। उनका उपहार कम मूल्यका भए पनि मूल्यवान छन्। ठूलो रातो मेनबत्ती, रविशंकरको सितार वादन र मीना कुमारीका सायरीका क्यासेट, बस त्यति नै। म भन्छु, आखिर तिमी पनि अरू सरह औपचारिक नभई छोडेनौ। उपहारहरूको के आवश्यकता थियो मलाई? होइन, यो केवल तिम्रो निम्ति मात्र होइन, तिम्रो न्यूमा आफै सुन्न। बरु आज तिम्रो आदरणीय आत्मीयहरूबाट विभिन्न परिकार आउँछ भने दिनभरि पेट खाली राखेको छु, खुवाउँदिन। मलाई उनी मनपर्छ, खुसी हुँदै टेबल सजाउन थाल्छु। लुत्तो जस्तै चिलाउने परिकारका सबै किटाणु मरे जस्तै लाग्छ अहिले। सबै कुरा सजाएपछि उनलाई मनपर्ने ट्युबक बियर निकाल्छु कम्पबर्डबाट। उनी स्विच अफ गर्छन्, म फतफताउँछु। उनी लाइटर बालेर त्यो ढड्डु मेनबत्ती बालेर टेबलको बीचमा राख्दै भन्छन्, थाहा छ यो 10 घण्टासम्मलाई मनाघे पुग्छ, अर्थात् अहिलेदेखि भोलि बिहान 5 बजेसम्म बल्छ। आज बिजुलीको उज्यालो प्रकाशमा भन्दा मेनबत्तीको मधुरो कमलो उज्यालोमा तिम्रो जन्मदिनको खुसियालीको 12 घण्टा बिताउँछु म। म हाँसेर स्वीकृति जनाउँछु र मनभित्रभित्रै सोध्छु, तिमी मेरो मरूभूमिको ओसिस छौ। तिमी नभएको भए झर्कोलाग्दो बालुवाका लहरहरूका बुट्टा काडिएको यो नाङ्गो मरूभूमिको मेरो एक्लो यात्रा कति ठूलो श्राप हुने थियो होला। मुखले केही बोल्दिन। मनबत्तीको मधुर उज्यालोमा हामी खान थाल्छौं। रविशंकरको सितार कल्पी कल्पी हामीलाई पनि कल्पाइरहन्छ। आज खानुमा कति स्वाद छ। अन्य दिन एक्लै खाँदा स्वादले पनि नाक च्याप्राउन बाहेक केही गर्दैन, भोकले पनि मर्नु सिवाय केही गर्दैन। आज सबै प्रकारले स्वाद जन्माएको छ। मन नै सबथोकको केन्द्र रहेछ। यसको प्रफुल्लतामा वातावरण लहलह हुन्छ, यसको उदासीनतामा सब कुरो पहेँलो शुष्क हुन्छ। मेरो मन अहिलेसम्म मरेको छैन। कहिलेकाहीँ रुन र कहिलेकाहीँ हाँस्न मैले छोडेकी छैन। जुन दिन हाँस्ने र रुने भन्ने ओठ आँखाको धर्मलाई बिर्सनेछु, त्यो दिन निश्चिन्त हुनुपर्ला मेरो मन मर्यो भनेर। उनी बियरको गिलास उठाएर मलाई जिस्काउँछन्, आज केही माग्ने मुड छैन हेवा। म उत्तर दिन्छु, अह, मेरो भागमा जिजति मात्र आदमत्व छ, त्यसलाई नै स्वीकार छु। चोक्टा खाना गएकी बुढी झोलमा परि मरि भयो भने अब त 40 वर्ष बुढी पनि त भए नि म। लौ त 40 वर्ष जोबन मेरो सलाम स्वीकार गर। उनी सलामको मुद्रामा मतिर हेर्छन्। साँच्चै म बुढी भएँ होइन? होइन, तिमी परिपक्व मात्र भएकी छौ। उस लोग्ने मानिसहरू बडा स्वास्नी मानिस 25 वर्षकै हुँदा बुढिया भई भनेर हल्काएर मचाउन थाल्छन् तिम्रो कुरा। नराटी भनौ, म लोग्ने मानिस नै तिमीलाई यो कुरा भनिरहेछु, पत्याउ। तर यो लोग्ने मानिसको षड्यन्त्र हो, उनी भन्छन्। उनी थप्दै जान्छन्, स्वास्नी मानिसहरू चाँडै बुढी हुन्छन् भन्ने मनोवैज्ञानिक अस्त्र प्रहार गरेर उनीहरूको आत्मविश्वास र आत्मचेतनालाई अधमरो पारी लोग्ने मानिसहरू उत्पादनको मैदानलाई अझ खुला र विस्तृत तुल्याउँछन्। उमेरको आफ्नै कमनीयता हुन्छ, आफ्नै सुगन्ध हुन्छ। बिदा हुन लागेको वसन्तको आफ्नै ओझ हुँदैन र? तिमी नै भन त, तिमी एक्सेप्सनल हौ, आम धारणालाई तिमी झुट्याउन सक्दैनौ। म जिद्दी गर्छु, धारणा सत्य नै हुन्छ भन्ने म भन्दिनँ, उनी थप्छन्। बरु अनुभूति सत्य हुन्छ, र अहिलेको मेरो अनुभूतिको आधारमा 40 वर्ष पुग्ने बित्तिकै म स्वास्नी मानिसलाई बुढी कुनै हालतमा पनि ठान्दिनँ। अर्थात् स्वास्नी मानिस किन भन्छौ? सोचे मलाई बुढी ठान्दिनँ भन न। म फेरि जिद्दी गर्छु, अवश्य तिमीलाई बुढी ठान्दिनँ। तिमी मात्र किन, 40 वर्ष पुगेका अन्य स्वास्नी मानिसहरूलाई पनि म बुढी ठान्दिनँ। उनी यसो भनेर आफ्नो पनाइलाई जिरह थप्छन्। त्यसमाथि पनि उमेरको सन्दर्भमा लोग्ने मानिस र स्वास्नी मानिसको सम्बन्धको प्रश्न जहाँसम्म छ त्यसबारे मेरो दृष्टिकोण एकदम पारदर्शक छ। अर्थात् भावनात्मक नै दुई थरीको सम्बन्धको सबभन्दा ठूलो आधार हो। यसको अभावमा सही सम्बन्ध कुनै हातमा पनि टेक्न सक्दैन। मानव 16 वर्षको ठिटी छ र 25 वर्षको ठिटो, दुवैमा यौन सम्बन्धको पूर्ण प्रखरता छ तर भावनात्मक त चाहिँ जिरो छ भने तिनीहरूले जीवनलाई वर्षाका भ्यागुताले भन्दा बढी भोग गर्न सक्दैनन्। यद्यपि बर्बर यौन सुखलाई मात्र सम्बन्धको नाम दिने भए अर्कै कुरा, बर्बर यौन सुख सम्बन्ध नभए पनि सुख चाहिँ हो भन्ने परम सत्यलाई संसारभरिका वेश्यालयहरूको लालमोहर प्राप्त छ। अह, तिम्रो कुरा मान्दिनँ म। संसारभरिका वेश्यालयहरूमा पनि सिनेमा र नाटकमा जस्तै टिकट काटेर खुलस्त जान पाइने कानून समाजमा बन्यो भने वेश्यालय शब्दको आकर्षण स्वतः कम भएर जानेछ। याद गरेकी छौ, फर एडल्ट्स ओन्ली लेखिएको चलचित्रको टिकट काट्ने क्यूमा किशोर किशोरीको भिड बढी हुन्छ। कुनै कुरो वर्जित रहँदा जति आकर्षक देखिन्छ त्यो वर्जनाको घेराबाट निकालिएपछि हात्ती आयो फुस्सा भने चाहिँ मात्र फुस्सा रहन्छ। यसर्थ उमेर सम्बन्ध आदिको प्रसङ्गलाई वेश्यालयको ढोकामा ल्याएर उभ्याउने तिम्रो प्रयास एकदम निरर्थक छ। ल बाबा आदम, जित सधैँ तिम्रै हुन्छ, तर कुराको सिलसिलामा खाना किन रोकिएको? खाँदै कुरा गरे हुन्न? म भन्छु, उनी हाँस्दै भन्छन्। पर्खाई, रविशंकर सितार बजाउँदा बजाउँदा थाके जस्तो छ, अब मीना कुमारीको सायरी सुनाऊ। उनले क्यासेट बदले। मीना कुमारी आफ्नै दर्दले थाकेको आवाजमा गुनगुनाउन थाली। अजब गम्मिला गुगी आवाजमै बोल्ते बोल्ते, सुर्ख मैदानमै दौड्ते दौड्ते, गर्न तलुए लिए हाँफ्ते हाँफ्ते, थक गया है तो क्या मोहब्बत को से कुजह की तरह, मोहब्बत को से कुजह की तरह, कायनात के एक किनारे से दूसरे किनारे तक तनी हुई है और इसको दोनों सिरे दर्द के अथाह समंदर में डूबे हुए हैं। जिंदगी या वही सी को कहते हैं, जिंदगी या वही सी को कहते हैं, जिस्म तन्हा है और जहां तन्हा, इस सफर में कोई घर मिले भी कहीं, दोनों चलते रहे तन्हा तन्हा। उनी बीचमा केही बोल्न खोज्छन्, म ओठमा चोरौला राख्छु र चुपचाप पूर्ववत खाँदै सुन्छौं, सुन्दै जान्छौं। बस चलता तो हम पहले ही इस दिल को समझाते, बस चलता तो हम पहले ही इस दिल को समझाते, हम भी न समझे दिल भी न समझा, अब हम है जीते जी की दर्द भरी तन्हाई। हंस हंस के जवां दिल की हम क्यों न चुने टुकड़े, हंस हंस के जवां दिल की हम क्यों न चुने टुकड़े, हर शख्स की किस्मत में इनाम नहीं होती। उनी जुरुक उठेर क्यासेट अफ गर्छन्। म झर्कन्छु, किन बन्द गर्नु पर्या? वो मीना कुमारीले भन्ने कुरो पुग्यो। कुनै पनि कवि काव्यको अतल सागरमा अनेकौं पल्ट पौरन्छ, डुबुल्की लाउँछ र प्राय खाली हात फर्कन्छ, तर कुनै दिन हठात कुनै साइतमा कुनै क्षण कुनै एउटा मोती उसको हात लाग्छ, यही नै उसको जीवनभरिको उपलब्धि हो। अघिदेखि मीना कुमारी आफ्नो सायरीको समुद्रमा गीता लहराइरहेकी थिए, बल्ल मोती फेला पर्यो। हर शख्सकै किस्मतमै इनाम नै होती। मैनबत्तीको सीमा उज्यालो हाम्रो आफ्नो आफ्नो स्थिति सम्बन्ध सम्झौता अनुपलब्धि र उपलब्धिहरूबीच सायरीको यो एउटा पंक्ति लहर जस्तो घरि यो किनारा घरि ऊ किनारा छोइरहेछ। हर शख्सकै किस्मतमै इनाम नै होती। हामी दुवैले खाइसकेका छौँ तर दुवै उठ्दैनौँ। शान्त पोखरीको पानी नखलबलाई कहिलेकाहीँ पौडनी माछा जस्तै बिस्तारै उठी कफी बनाउन थाले। पानी अघि नै हिटरमा राखेकी थिएँ। कफी हामी दुवैलाई मनपर्छ। यसरी हामी दुवैले बिताउने रातहरू ज्यादै सीमित हुन्छन्। हामी थोरै भेट्छौँ। हाम्रो सम्बन्धलाई सस्तोपन र अश्लीलताको नाम जसले जति नै दिए पनि हामीमा अनुशासित शालीनता छ। उनी आफ्नो व्यापारमा व्यस्त रहन्छन्। बरोबर कलकत्ता दिल्ली तथा वीरगंज भन्सारमा मालसामान जुटाउन गइरहन्छन्। उनी फटाकफुटुक मात्र आउँछन्। जति छ त्यतिमा नै रमाउनु मैले राम्ररी सिकिसकेकी छु। एकनाश रङ पोतिएको मेरो जीवन क्यानभासमा उनले प्रशस्त रङ्गीछङ्गी भरिदिएका छन्। मैले पनि कहाँ कहाँ कता कता फुस्केको उनको व्यक्तित्वलाई एउटा मर्यादित इजलमा फ्रेम गरिदिएको छु। मैले उनलाई चिनिदिनु के सानो उपलब्धि हो र उनका निम्ति। उनले मेरो अस्मिता समेत मलाई अँगालिदिनुलाई पनि मैले कम ठाने पाप लाग्दैन र मलाई। कफीको प्याला खत्तम गरेपछि हामी एउटै सोफामा बस्छौँ र मैनबत्तीलाई टाउको पछाडि ऱ्याकमा राखेर विभिन्न कविताहरू पढ्न थाल्छौँ। घरि उनी पढ्छन् म सुन्छु, घरि म पढ्छु उनी सुन्छन्। म भाग्यमानी छु जति नै अभागी भए पनि यति रमाइलोसित सार्थकतापूर्वक सायद कुनै आफ्नो मान्छेले आफ्नो मायालुको जन्मदिन मनाएको होस्। हरेक कविताको पंक्तिसित हरेक क्षण बिस्तारै खुत्रुक खुत्रुक खस्दैछ। सानोमा मेरी आमाले एउटा कथा भनेकी थिइन्। को एकजना मैले नाम बिर्सेँ, रथमा चढी धनपति कुबेरलाई भेट्न जाँदा कुबेरको विशाल दरबार अघिल्तिर एउटा मानिस बडो मनोयोगले भुइँमा छरिएका तोरीका एक एक गोडा टिपिरहेको थियो अरे। जाने व्यक्तिले सोधे, धनपति कुबेर कहाँ हुनुहुन्छ? त्यो गेडो टिप्ने अझ पनि गेडै टिप्नमा निमग्न भएर सोधे, के काम छ? मै हुँ। आगन्तुक धनपति कुबेरको कृपणतादेखि ज्यादै नै निराश भए, अर्थात् भनौँ न कुबेरको जुन इमेज तिनको दिमागमा थियो त्यो चकनाचुर भयो। तिनले आफ्नो रथ फरक्क फर्काए र केही पर पुगेपछि आगन्तुकको रथको पाङ्रा हिलोमा भासियो। धनपति कुबेरले तिनै एक एक गरी टिपेर बटुलेका तोरीका गेडा रथको पाङ्रामा ओहिराएर रथको पाङ्रालाई हिलोबाट उकासिए। आगन्तुकले कुबेरको वास्तविक धनपतित्वको महत्तालाई आत्मसात गरी ठूलो हितोपदेश प्राप्त गरे एवं धेरै धेरै साधुवाद टक्र्याउँदै विदा भए। सब कुरा बटुल्न सकिन्छ, प्रयोग गर्न सकिन्छ, तर समयको अनन्त अक्षय भण्डारबाट जो हरेक पल बितिरहेछ, पग्लिरहेछ, खसिरहेछ, खर्च भइरहेछ, त्यसलाई जस्तै महामानवले पनि बटुल्न सक्दैनन्। यसर्थमा कुबेरले पनि हार खानुपर्छ। आजको रातको यो स्वर्णिम क्षणहरू जो कविताका पंक्तिहरूसित झोलिएर खसिरहेछ, बटुल्न सक्ने भए म धनपति कुबेरले तोरीको गेडा बटुले जस्तै बटुल्दी हुँ। आपस्तमा बृहद माया भएको, बृहद प्रेम भएकी स्त्री पुरुष शारीरिक धर्म र भावनात्मकताको समान्तर रेखाबाट गुज्रिएर एकाकार भएका दुई प्राणीहरू जब समयको क्रूर नियम कानूनबाट चाउरिन पुग्छन् त्यसबेला अतीतका स्वर्ण भण्डारबाट स्मृतिका असर्पीहरू खर्च गर्दै जिन्दगीका बाँकी दिनहरू काट्दा हुन्। आज जीवनको यो परिपक्व बेसीबाट म बाल्यकालका हरिया लेकहरू मनको झ्यालबाट च्याउने गर्छु र रमाउँछु। हुनसक्छ जीवनको बुढो मैदानबाट च्याउँदा यी बेसीका परिपक्व दिनहरू उति नै रमाइला एवं स्वर्णिम लाग्लान्। जीवनको हिउँ चाँदीका चुचुराहरूबाट समयको खस्काइसितै हामी ओर्लिरहेछौँ, तर धेरै तल शुष्क मैदानतिर जहाँ स्मृतिका रङ्गी विरङ्गी गलैँचा ओछ्याउनु नै जीवनको अन्तिम भागको व्यस्तता हुँदो हो। मेरो जस्तो जीवन जहाँ धेरै रिक्तता, थोरै उपलब्धि तर थोरै भए पनि भरि गाग्रो जस्तो, अनि जसको हिसाब किताब जोड घटाउ गर्दा नेट प्रफिटमा जिरो भेटाइन्छ, यस्ताहरू बुढ्याइमा फुङ्ग रङ्ग उडेका, ठाउँ ठाउँमा आँसुले भिजेर टाटा परेका, कहीँ ज्यादै उज्जवल रङ्ग भरेका स्मृतिका गलैँचा बिछ्याउँदा हुन्। जेसुकै होस्, अहिलेको जन्मदिन जीवनको महायज्ञ हो, यसको धुवामा जिन्दगीभर रुमलिन म तयार छु।
कार्यक्रम श्रुति सम्वेगमा अहिले सुनेको वाचन उपन्यास कारागारको हो। डाक्टर बानिरा गिरीले लेख्नु भएको यो उपन्यास साझा प्रकाशनले बजारमा ल्याएको हो। कारागारको वाचन सँगै अब कार्यक्रम श्रुति सम्वेगबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो shrutiśruti@unn.com.np। हवस् त, अर्को मंगलबार डाक्टर बानिरा गिरीको उपन्यास कारागारको छैठौं श्रृंखला लिएर आउने नै छौ। त्यसअघि शुक्रबारको श्रृंखलामा पनि कार्यक्रम श्रुति सम्वेकको साथमा हामी आउने नै छौ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालिखेसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल बिदा चाहन्छौ। शुभरात्री।